पहिलो पत्रुस अध्याय एकमा हामी पल्टाउँ। अनि हामी चाहिँ एकदेखि पाँच पदसम्म पढ्नेछौँ। पहिलो पत्रुस एकको एकदेखि पाँच। येशु ख्रीष्टको प्रेरित पत्रुसबाट पोन्टस, गलातिया, कपाडोसिया, एसिया र बिथिनियामा तितरबितर भएका परदेशीहरूलाई परमेश्वर पिताको पूर्व ज्ञान अनुसार आत्माद्वारा पवित्र गरिएर आज्ञाकारिता र येशु ख्रीष्टको रगतको छिटकाउका निम्ति चुनिएकाहरू, तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त होउन्। हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर र पिता धन्य होउन्, जसले आफ्नो ठूलो दया अनुसार येशु ख्रीष्टको मरेकाहरू बाटोको बौरी उठाइद्वारा एउटा जिउँदो आशाका निम्ति हामीलाई नयाँ गरी जन्माउनु भएको छ, एउटा अविनाशी, निष्कलङ्क र ओइलेर नजाने पैतृक सम्पत्तिका निम्ति जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ, अनि तिमीहरू चाहिँ अन्तिम समयमा प्रकट हुनलाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छ। अनि हिजो साँझ चाहिँ हामीले यहाँसम्म पढ्दै अनि केही मनन गर्दै आयौँ, अनि प्रभुको सहायताले चाहिँ हामी अगाडि बढ्नेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। पिता, तपाईँको वचनद्वारा हामीसँग व्यक्तिगत रूपमा बोल्नुभएको होस् भने हामी बिन्ती गर्छौँ अहिले, र धन्यवाद दिन्छौँ यो स्वतन्त्रताको लागि, यो सब अवसरको लागि, तपाईँको अनुग्रहको लागि हाम्रो जीवनहरूमा पिता, अनि तपाईँको महिमाको लागि होस् हामी एक एकको जीवन लिइदिनुहोस् पिता, धन्यवाद छ। सहायता गरिदिनुहोस् बोल्नलाई, सुन्नलाई, लिनलाई, नम्रतापूर्वक तपाईँको शिक्षाहरू भित्र हृदयमा छिर्न दिनलाई, अनि प्रभु हामीलाई तपाईँको पुत्र जस्तो बनाउनुहोस् भन्ने बिन्ती गर्दछौँ। तपाईँको उद्देश्य पुरा गर्नुहोस् हामी एक एकको जीवनमा भन्ने प्रार्थना गर्दछौँ, र धन्यवाद छ तपाईँको पवित्र आत्माको लागि जो हाम्रो बिचमा हुनुहुन्छ, हामीलाई सिकाउनलाई, तपाईँमा पुरै भरोसा गर्छौँ प्रभु येशूको नाममा, आमेन। हामी चाहिँ यहाँ हेर्दै आयौँ कि पत्रुसले चाहिँ यसरी टर्की, हालको टर्की भन्ने ठाउँमा चाहिँ तितरबितर भएका अन्य जाति तथा यहुदी विश्वासीहरूलाई उनीहरूको दुःखहरू कष्टहरूको बिचमा चाहिँ उनीहरूलाई उत्साह दिन, हौसला दिन, पवित्र जीवन जिउन र यो मुक्ति व्यवहारिक पक्षहरूमा चाहिँ उनीहरूलाई जगाउन चाहिँ यो पत्र लेख्दैछन्। अनि उनले चाहिँ यहाँ तिन पददेखि पाँच पदको खण्डमा चाहिँ परमेश्वर पितालाई विशेष गरी उहाँको कृपाको लागि धन्यवाद चढाउँदैछन्। के को लागि भने मुक्तिको निम्ति, मुक्तिको निम्ति। अनि यसको तिनवटा कुराहरू गर्दैछन्। उहाँले नयाँ गरी जन्माउनु भयो हामीलाई, त्यसैले उहाँलाई प्रशंसा होस्। अनि हामीलाई चाहिँ एउटा पैतृक सम्पत्ति को लागि हामीलाई यसरी नयाँ गरी जन्माउनु भयो, त्यसैले उहाँलाई चाहिँ प्रशंसा होस्। अनि तेस्रो कुरा चाहिँ त्यो पैतृक सम्पत्ति पाउनको लागि चाहिँ मलाई सुरक्षित राख्दै हुनुहुन्छ, त्यसैको लागि पनि उहाँलाई धन्यवाद होस्। अनि त्यो तेस्रो बुँदामा हामी थियौँ कि कसरी एउटा विश्वासी जन चाहिँ परमेश्वरको शक्तिद्वारा, पिताको हात, पुत्रको हात, उहाँको शक्तिद्वारा चाहिँ सुरक्षित राखिन्छ भन्ने कुरा। अनि एउटा शब्द छ यसमा थप्नुपर्छ अनि पूर्ण हुन्छ, त्यो चाहिँ पाँच पदमा देख्छौँ, त्यो चाहिँ परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छौँ भनेको छ। त्यसैले कसरी परमेश्वरको हातले, शक्तिले मलाई सुरक्षित राख्नु हुँदो रहेछ भने विश्वासद्वारा रहेछ, अर्थात् उहाँले मलाई विश्वास योग्य राखिरहनु हुँदो रहेछ, अर्थात् उहाँले चाहिँ मेरो विश्वास नटुटोस् भनेर उहाँले ग्यारेन्टी गर्नुहुँदो रहेछ। अनि कसरी गर्नुहुन्छ यो, मेरो विश्वास नटुट्ने कसरी बनाउन सक्नुहुन्छ उहाँले? एउटा तरिका, एउटा मुख्य तरिका उहाँले गर्ने चाहिँ के हो भने हाम्रो निम्ति अन्तर्बिन्ती गरेर हो। अनि यो कुरा चाहिँ हामीले पत्रुसकै जीवनमा भएको देख्छौँ। लुका 22 अध्यायमा मसँग पल्टाउनु होला कृपया, लुका 22। को हामी 31 र 32 पद पढ्नेछौँ। क्रुसमा जानुभन्दा अघिल्लो रातको कुरा हो, जब चेलाहरूलाई प्रभु येशूले भन्नुभयो तिमीहरू मलाई छोडेर जाने छ, आज मलाई समातेर लाने छ। अनि पत्रुसले भन्छ, मैले त छोडेर जान्न, प्रभुले भन्नुहुन्छ होइन तिमीले त मलाई तिनचोटि इन्कार गर्नेछौ, म गर्दिनँ भन्छ उसले। अनि तर गर्छ उसले। अनि त्यही सिलसिलामा चाहिँ प्रभुले उसलाई यहाँ दिनुभएको एउटा प्रतिज्ञा र आज्ञा छ, अनि त्यही शिक्षा छ। लुका 22:31, अनि प्रभुले भन्नुभयो, हे सिमोन, हेर, गहुँ जस्तै निफन्नलाई शैतानले तिमीहरूलाई लिन चाहेको छ, तर मैले तिम्रो विश्वास नटुटोस् भनेर तिम्रो निम्ति प्रार्थना गरेको छु, अनि तिमी फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार। यहाँ चाहिँ प्रभुले भन्नुभयो कि शैतानले पत्रुस, तिमीलाई मात्र होइन तिमीहरूलाई सबैलाई, गहुँ जस्तै निफन्नलाई चाहिँ शैतानले मसँग मागेको छ, चाहेको छ। भनेको चाहिँ जसरी अय्युबलाई जाँच्नलाई शैतानले चाहिँ परमेश्वरसँग अनुमति माग्नु परेको थियो, यो काम गर्नलाई पनि, चेलाहरूलाई निफन्नलाई पनि शैतानले चाहिँ प्रभु येशूसँग मागेको रहेछ। यो चाहेको शब्दको माने त्यही हो। अनि यो निफन्नु भन्ने शब्द, यो बालुवा चाल्नेलाई सम्झनुहोस्, एकछिन अलिक ठुलो भयो त्यो चाहिँ, अलिक सानो सम्झनुहोस्, 2x2 फुटको जस्तो। अनि अनि वरिपरि चाहिँ केही सानो 4 इन्ची जतिको काठको बार लागेको सम्झिनु भयो कि, एउटा निफन्ने भाँडा सोच्नुहोस् है। यो चाहिँ गहुँ निफन्नु भनेको चाहिँ गहुँको पिठो निफन्ने होइन फेरि यहाँ है, त्यो चाहिँ सानो चाल्ने कुरा गरिएको हो। तर यहाँ चाहिँ यो अलिक ठुलो खालको, अनि यो चाहिँ गहुँको दाना निफन्नलाई हो, जुन चाहिँ अन्न झाँटिसकेपछि यो यो अन्न कट्नीहरूको प्रोसेसमा, प्रक्रियामा चाहिँ यो प्रयोग हुन्थ्यो। अनि त्यसलाई चाहिँ गहुँलाई त्यहाँ, अनि त्यहाँ किनभने त्यसमा चाहिँ जम्मा गर्दा त्यहाँ सानसाना ढुङ्गाहरू हुन्थे, अनि माटोको सानसानो डल्लाहरू हुन्थे, अनि त्यसैलाई चाहिँ बेसरी यसलाई चाहिँ चला हल्लाइन्थ्यो हल्लाइन्थ्यो, अनि माटो जति चाहिँ तल जान्थ्यो, गहुँ जति चाहिँ माथि रहन्थ्यो। अनि टिप्नु भन्छ आमोस 9:9 चाहिँ ठ्याक्कै यही चित्रण चाहिँ दिएको छ कि परमेश्वरले राष्ट्र राष्ट्रलाई, जाति जातिलाई पनि यसरी निफन्नुहुन्छ भनेर छ, अर्थात् जाँच्ने कुरा गरेको यो चाहिँ। अनि छुट्याउनलाई ढुङ्गालाई गहुँबाट, अनि शैतानले चाहिँ के चाहन्थ्यो भने पत्रुसको विश्वास फेल खाएको चाहन्थ्यो, ऊ चाहिँ तल खसेको चाहन्थ्यो। तर ख्रिस्टले चाहिँ के चाहनुहुन्थ्यो भने उसको विश्वास चाहिँ नटुटेको चाहनुहुन्थ्यो। अब कसले जित्नुहुन्छ होला, त्यसको नतिजा त हामीलाई थाहा छ। हरेक प्रार्थना जुन प्रभु येशूले गर्नुहुन्छ पिताले सुन्नुहुन्छ, अनि त्यसैले पत्रुसको विश्वास टुटेन। हाम्रो लागि पनि परमेश्वरले यसरी प्रार्थना गर्, प्रभु येशूले प्रार्थना गर्नुहुन्छ पिताको दाहिने हातमा रहेर, अहिले नै गरिरहनु भएको छ। अनि यसरी परमेश्वरको शक्तिले है, अनि अझ अर्को पनि हेर्ने छ यसपछि, विश्वासद्वारा मलाई विश्वास योग्य राख्नु भएर चाहिँ हामीलाई सुरक्षित राख्नुहुन्छ। अनि उसलाई आज्ञा पनि दिनुभयो जुन हिजो मैले उल्लेख गरेको थिएँ, तिमी फर्केपछि तिम्रो भाइहरूलाई स्थिर पार। त्यसैले यहाँ हामी यो खण्डमा चाहिँ पत्रुसबाट सिक्छौँ, हामी सधैँ असल शब्दहरूले, असल बोलीले हाम्रो परमेश्वर पितालाई चाहिँ प्रशंसा चढाउँ, हामीले मुक्ति पाएकाहरूले सधैँको लागि ऋणी छौँ। यति ठुलो मुक्ति दिनुभएको छ हामीलाई, हो कष्टहरू दुःखहरूको बेलामा पनि हामी उहाँलाई चाहिँ प्रशंसा चढाउन नबिर्सौँ, किनभने हामी निराश हुनु, अनि हामी अघि भजनमा गाए जस्तो अँध्यारो हुनु अनि भनेर, अनि सुस्केर हाल्नु, त्यो चाहिँ स्वाभाविक हो, हाम्रो शरीरबाट आउँछ, त्यो चाहिँ प्राकृतिक हो। तर जुन हृदय चाहिँ कष्टहरूमा दुःखहरूमा परमेश्वरलाई प्रशंसा दिन सक्छ भने, त्यो चाहिँ एउटै कारणले मात्र हो, अनि त्यो चाहिँ परमेश्वरको अनुग्रहले हो, अनि यही अनुग्रहमा तिमीहरू उभिन्छ। यसको निम्ति म अर्थी दिने तिमीहरूलाई लेख्दैछु भनेर पत्रुसले चाहिँ हिजो हेरे जस्तै 5:12 लेख्दछन्। यो चाहिँ साँचो परमेश्वरको अनुग्रह हो। अनुग्रहद्वारा जिउने हो प्रियहरु, हाम्रो आफ्नै बलले त होइन। हामी किन धन्यवाद दिउँ भने, किनभने उहाँको पुत्र प्रभु येशु ख्रीष्टको लागि धन्यवाद दिउँ, उहाँको मृत्युको लागि, उहाँको बौरी उठाएको लागि। किनभने सबै आशिषहरू हामीलाई कहाँबाट आउँछन्? कलवरी क्रुसबाट आउँछन्। सबै आशिषहरू उहाँको त्यो प्रायश्चित गर्ने कार्य, जुन उहाँको रगत बगाएको कारण ठुलो कृपा थियो, ठुलो खर्च थियो। अनि साथै अर्कोतिर चाहिँ त्यो रित्तो चिहान, परमेश्वरको पुत्र बौरेर उठ्नु भएको छ, उहाँ सामर्थ्य हुनुहुन्छ र उहाँको शक्तिले जिउँदो प्रभुले चाहिँ हाम्रो निम्ति अन्तर्विन्ती गर्दै हामीलाई सुरक्षित राख्नुभएको छ। त्यसैले हामीले चाहिँ उहाँलाई धेरै धेरै धन्यवाद दिनुपर्छ। सधैँ योग्य हुनुहुन्छ उहाँ। अनि अब चाहिँ पहिलो पत्रुस एकमा चाहिँ अब यो खण्डमा चाहिँ एउटा शब्द आउँछ, यो पुस्तकै एउटा चाबी शब्द मात्रै, अनि त्यो शब्द हो आशा। दुःखहरू एउटा चाबी शब्द हो, परीक्षाहरू, तर अर्कोतिर चाहिँ आशा। अनि यहाँ चाहिँ पत्रुसले यसलाई जिउँदो आशा भनेको छ। यो जुन प्रतिज्ञा गरेको हाम्रो हकको सम्पत्ति छ, स्वर्गीय सम्पत्ति, यसलाई चाहिँ जिउँदो आशा भनेर चाहिँ पत्रुसले बयान गरेको यहाँ हामी तीन पदमा देख्छौँ। एउटा जिउँदो आशाका निम्ति हामीलाई नयाँ गरी जन्माउनु भएको छ, पैतृक सम्पत्तिका निम्ति जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ। एउटै कुरा हो यो आशा। किन भनेको छ आशा? भनेको छ एकदम निश्चित प्रतीक्षा। नरकको आगोमा जब फालिने छन् हामीलाई कल्पना गर्न पनि सक्दैन। जुन ठाउँमा तपाईँ र म जानु पर्थ्यो, अनि त्यहाँ विश्वास नगर्नेहरू त्यहाँ पुग्ने छन्। परमेश्वरको वचनले यो पक्का रूपमा बताएको छ, यो ख्याल होइन। अनि त्यहाँ छिर्दाखेरि अब त्यहाँ कहिले पनि निस्किने मौका हुने छैन, कहिले पनि त्यहाँबाट फर्किँदैन। त्यो अनन्तको लागि हो, त्यो अनन्त आगो हो, त्यो अनन्त पीडा हो, त्यो अनन्त विनाश हो। त्यहाँ आशा छैन प्रियहरू। तर हाम्रो आशा चाहिँ जिउँदो आशा भनेको छ। हामीसँग आशा छ, हामीसँग निश्चयता छ, अनि यो चाहिँ एउटा मरेको आशा होइन। सास रहन्जेल आश भनिन्छ, होइन त? त्यस्तै भन्ने गर्छ, सास रहन्जेल आश। अनि केही सत्यता छ यसमा, किनभने विश्वासीको आश चाहिँ कस्तो छ त? कस्तो छ? जिउँदो छ, जिउँदो छ। किन जिउँदो भनिएको छ? नम्बर एक, किनभने यहाँ तीन पदमा बताएको छ, हामी नयाँ गरी जन्माइएका छौँ। अनि यो जीवन चाहिँ कसरी पायौँ भने, हामीले चाहिँ अविनाशी वचनद्वारा यो जीवन पाएका हौँ। हाम्रो जीवनको स्रोत नै अविनाशी छ। एकको तेइसमा मसँग एकचोटि हेर्नुहोस् न, एकको तेइसमा, किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँभरि रहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएका छौ। अर्को कारण हाम्रो आशा जिउँदो किन छ भने, किनभने हामी विश्वासीहरूसित चाहिँ एउटा जिउँदो मुक्तिदाता हुनुहुन्छ, जुन चाहिँ तिन एकको तिन पदमा हामी पढ्छौँ, येशु ख्रिस्टको मरेकाहरू बाटोको बौरी उठाइद्वारा एउटा जिउँदो आशाका निम्ति हामीले नयाँ गरी हामीलाई जन्माउनु भएको छ। अर्थात् हाम्रो मुक्तिदाता कहिले मर्नुहुन्न, हामीलाई जसले बचाउँछु भन्नुभएको छ उहाँ सधैँ बाँचिरहनुहुन्छ, भनेपछि म पनि सधैँ बाँचिरहन्छु। बुद्ध मरेर गयो, उसमा कुनै जिउँदो आशा छैन, तर ख्रिस्टमा आशा छ, किनभने उहाँ जीवित हुनुहुन्छ। हिब्रू सातको पच्चिसमा मसँग हेर्न सक्छु, हिब्रू सातको पच्चिस, हिब्रू 7:25 यसै कारण उहाँद्वारा जो जो परमेश्वरका आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थ्य हुनुहुन्छ किनकि तिनीहरूका निम्ति अन्तर बिन्ती गर्न उहाँ सधैँ जीवित रहनुहुन्छ। तपाईँ यदि परमेश्वरका आउनुहुन्छ भने त्यति मात्र अनि तपाईँ आउन सक्नुहुन्छ किनभने यहाँ बाइबलमा भनेको छ जो जोसुकै तर तपाईँ चाहिँ उहाँद्वारा आउनुपर्छ येशु ख्रिस्टद्वारा जो तपाईँको लागि मर्नुभयो र जीवित हुनुभएको छ उहाँमा विश्वास गर्दै रित्तो हात पुरै उहाँमा भर पर्दै आउनुपर्छ अनि यसरी आउनुहुन्छ भने तपाईँले पूर्ण रूपले मुक्ति पाउनुहुन्छ अर्थात् तपाईँ कुनै हालतले पनि बिच बाटोमा नाश हुनुहुने छैन किनभने उहाँले चाहिँ तपाईँलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सक्नुहुन्छ भनेको छ सामर्थ्य हुनुहुन्छ शक्ति उहाँसँग यस्तो छ कसरी छ यहाँ भनेको छ किनभने उहाँले चाहिँ तपाईँको लागि अन्तर्विन्ती गरिरहनुहुन्छ अनि कहिलेसम्म गरिरहनुहुन्छ यहाँ भनेको छ सधैँ अन्तर्विन्ती गर्नुहुन्छ कसरी सक्नुहुन्छ उहाँले त्यसो गर्न किनभने उहाँ सधैँ जीवित हुनुहुन्छ त्यसैले हाम्रो जिउँदो आशा छ प्रियहरू एकजना बडो कठोर नास्तिक थियो फ्रान्समा उसको नाम जन पॉल सार्टर थियो कुख्यात नास्तिक अनि उसको मृत्यु हुनुभन्दा एक महिना अगाडितिरको कुरा हो उसले चाहिँ के भन्यो भने म चाहिँ निराश हुँदिन है अब मर्ने बेला आइरहेछ म निराश हुनेवाला छैन एकदम उसले चाहिँ डाँडा किटेर कठोर अठोट गरिरहेको थियो अनि सबै निराशको भावनाहरूलाई चाहिँ उसले चाहिँ थेगिरहेको थियो अनि उसले चाहिँ आफूलाई भनिरहन्थ्यो मलाई थाहा छ म आशामा मर्छु मलाई थाहा छ म आशामा मर्छु तर एक दिन चाहिँ उसले चाहिँ यसरी भनेको सुनेछ सुस्केर हाल्दा एकदम दुखित गहिरो दुखित हुँदै उसले भनेछ तर आशा खडा हुन त आधार चाहिन्छ मसँग कुनै आधारै छैन तर प्रियहरू हामीसँग चाहिँ आधार छ प्रभु येशू ख्रीष्ट मरेर जीवित हुनुभयो हामी खडा त उहाँमा छौँ अनि त्यसैले हामीसँग चाहिँ जिउँदो आशा छ प्रियहरू त्यसैले यो खण्डमा चाहिँ के देख्यौँ हामीसँग अहिले नै नयाँ जन्म छ मुक्तिको त्यो पक्ष तर मुक्तिको अर्को पक्ष पैतृक सम्पत्ति त्यो पाउन बाँकी छ कहिले पाउने हो अब 5 भनेको छ अन्तिम समयमा तयार भएको मुक्ति भनेर बयान गरेको छ 5 अनि कुनै हालतले त्यो छुट्ला त हामीले गुमाउला त अह हामी चाहिँ त्यसको लागि चाहिँ परमेश्वरको सामर्थ्यले विश्वासद्वारा सुरक्षित राखिएका छौँ अब चाहिँ हामी 6-7 अगाडि बढ्नेछौँ अनि मलाई आशा छ तपाईँहरूले चाहिँ तपाईँसँग भएको त्यो प्रश्न पुराणका प्रश्नहरूमा चाहिँ जवाबहरू लेख्दै हुनुहुन्छ तपाईँलाई ध्यान दिन हेल्प हुन्छ भनेर त्यो तयार गरिएको प्रयोग गर्नुहोस् अनि साँच्चै यदि कसैले त्यहाँ नपुगेको जस्तो सुनेको थिएँ है अनि सहायता गरिदिनुपर्छ होला फोटो कपी गरिदिनुलाई पछि यदि छ भने चाहिँ प्रज्वल भाइलाई अथवा जेम्स भाइ दुईजना मात्रै छ 6-7 लेखेको छ अहिले केही समयका निम्ति खाँचो परिगयो भने नाना प्रकारका परीक्षाहरूद्वारा तिमीहरू दुखित हुन्छ तापनि यस मुक्तिमा तिमीहरू खुबै आनन्द मनाउँछौ र तिमीहरूको विश्वासको यो जाँच चाहिँ जो आगोद्वारा जाँचेको नाशवान सुनभन्दा पनि धेरै बढी मूल्यवान छ येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा आदर र महिमाको कारण ठहरियोस् अब यो खण्डमा चाहिँ सबभन्दा पहिला चाहिँ एउटा शब्द यहाँ सानो शब्द हो तर महत्त्वपूर्ण हुन्छ यस्तो शब्द यहाँ 6 लास्टतिर हेर्नुहोस् त त्यहाँ भनेको छ नि तापनि यस मुक्तिमा तिमीहरूले त्यो यस भन्ने शब्द देख्नुभयो तापनि यस अब यस भन्नाले केलाई जनाइरहेको छ तापनि यो भन्दैछ भनेपछि अगाडिको पदबाट लिँदैछ हाम्रो नेपाली बाइबलमा चाहिँ यस मुक्ति भनेर त्यो शब्द राखेको छ तर वास्तवमा ग्रिक लेखोटमा त्यो मुक्ति भन्ने शब्द छैन यहाँ पदमा त्यो यसले चाहिँ पाँच पदमा भएको त्यो मुक्तिलाई जनाउँछ कि भनेर यहाँ यसरी गरिएको छ. तर वास्तवमा ग्रिक व्याकरण अनुसार त्यो हुन सक्दैन, किनभने त्यहाँ चाहिँ के मिल्नुपर्छ कि त्यो अगाडिको शब्द मिल्नलाई त्यहाँ लिङ्ग अनि सङ्ख्या इत्यादि मिल्नुपर्छ, मिलिरहेछ नि, यो मुक्ति होइन. त्यसैले यो मिल्ने चाहिँ त्यो अन्तिम समय हो. त्यसैले यहाँ हुनुपर्ने के भने यस अन्तिम समयमा तिमीहरू खुबै आनन्द मनाउँछ हुनुपर्ने त्यो हो है. अर्थात् प्रभु यीशुको आगमनको कुरा गरेको त्यो अन्तिम समय भन्नाले त्यसमा उहाँ आउँदै हुनुहुन्छ. त्यसैले यहाँ चाहिँ अब विषय चाहिँ पत्रुसले चाहिँ के गरेको हामी देख्छौँ भने यहाँ चाहिँ अब दुःख कष्टको विषयहरू अब सुरु गर्दैछ पत्रुसले. तर यो विषयलाई प्रस्तुत गर्नुभन्दा अगाडि चाहिँ पत्रुस एकदम होसियार के छन् भने विश्वासीको सम्पत्तिहरूको कुरा गर्नलाई, उसको शोकहरूको कुरा गर्नुको अगाडि उसको सम्पत्तिहरूको कुरा गर्छन्. अनि साथै पत्रुसले तुरुन्तै चाहिँ प्रभु आउँदै हुनुहुन्छ भन्ने कुरातिर चाहिँ उनीहरूको आँखा खिच्छन्, त्यसमा आनन्द मनाउने कि प्रभु आउँदै हुनुहुन्छ अनि त्यो अन्तिम समयमा खुबै आनन्द मनाऊ भन्ने कुरा उहाँ देखा पर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँ ध्यान आकर्षण गर्दैछन्. त्यसैले परमेश्वरले यसरी हाम्रो दुःखहरूको र परीक्षाहरू र सताहरूको कुरा गर्दा चाहिँ उहाँले चाहिँ यस्तो तरिकाले गर्नुहुँदो रहेछ. विचार तिमीलाई कति दुःख छ है, अँ त्यसरी कुरा गर्नुहुन्न रहेछ. तिम्रो कति ठुलो सम्पत्ति छ यसरी कुरा गर्नुहुँदो रहेछ. तिम्रो कस्तो आशा छ है त्यसरी कुरा गर्नु. हामी पनि त्यसरी गर्नुपर्छ एकअर्कालाई, मानवीय तरिकाले होइन. त्यहाँ केही पनि सहायता छैन. हुन त रुनी अर्सामा रुइदिनुपर्छ, आनन्द मनाउँछ, आनन्द मनाउनुपर्छ. तर जब चाहिँ हामीले सान्त्वना दिन्छौँ हामीले चाहिँ परमेश्वरको तरिकाले दिनुपर्छ. अनि अब चाहिँ यहाँ दुःख कष्टको विषयमा विश्वासीको दुःखहरूको बारेमा चाहिँ पाँचवटा कुराहरू हामी देख्छौँ यो खण्डमा. पहिलो चाहिँ यहाँ यो चाहिँ दुःखको अवस्थालाई जनाउने शब्द छ, दुखित हुन्छ भनेको छ, भनेको शोकित हुनु. जसरी चाहिँ त्यो अन्तिम खानेकुरा खानुभएको थियो नि प्रभुले चाहिँ आफ्नो चेलाहरूसँग, त्यो बेलामा चाहिँ चेलाहरू एकदम दुखित भएको, कसले धोका दिने हो. अनि त्यसपछि पत्रुस पनि दुखित भएको जब प्रभुले चाहिँ तिन पटक उसलाई सोध्नु भयो कि तिमीले मलाई साँचो प्रेम गर्छ, अनि उसले सम्झिरहेछ, उसले इन्कार गरेको तिन तिनचोटि, दुखित भएको छ त्यो सम्झदा. अनि तर दुखित भन्नाले चाहिँ बाइबलमा चाहिँ ईश्वरीय दुखित पनि हुँदो रहेछ, ईश्वरीय रीति अनुसार शोकित भन्ने कुरा चाहिँ पावलले गर्छन् दोस्रो कोरिन्थी 7:11. यहाँसम्म कि पवित्र आत्मा धरि पनि दुखित भन्नुहुन्छ भनेर छ एफेसी 4:30 पवित्र आत्मा शोकित नपार भनेर छ. पहिलो कुरा थियो. दोस्रो कुरा चाहिँ यो दुःखहरू चाहिँ अहिलेको लागि भन्ने शब्द, नम्बर एक शब्द चाहिँ 6 चाहिँ छ अहिले. भनेपछि हामी चाहिँ हाम्रो घर पुगिसकेका छैन, हामी परदेशीहरू हौँ, हामी यात्री हौँ, हामी अन्तिम समयमा प्रकट हुने मुक्तिको लागि चाहिँ बाटो हेर्दैछौँ, कुनै पनि घडी हामी परदेशी छौँ. अहिले चाहिँ यो अवस्थामा चाहिँ दुःखहरू हुन्छ भन्ने कुरामा चाहिँ यहाँ यो अहिले भन्ने शब्द प्रयोग देखिन्छ. अनि अर्को कुरा चाहिँ यहाँ केही समयका निम्ति भन्ने शब्द पनि छ. अर्थात् विश्वासीहरूको दुःखहरू चाहिँ अन्त हुन्छ, यो अस्थायी हो भन्ने कुरा पनि छ. अनि चौथो कुरा चाहिँ दुःखहरू चाहिँ नाना प्रकारका परीक्षाहरूद्वारा हुन्छन् भनेको छ. त्यसैले सङ्ख्यामा पनि एकभन्दा बढी हुन्छन् हाम्रो परीक्षाहरू दुःखहरू. अनि अर्को कुरा चाहिँ किसिममा पनि धेरै हुन्छन् हाम्रो परीक्षाहरू दुःखहरू. अनि पाँचौँ कुरा चाहिँ हामी देख्छौँ कि यो परीक्षा र दुःखहरू चाहिँ उद्देश्यविहीन छैनन्, किनभने यहाँ दुईवटा कुराले जस्तो देखाउँछ यो 6 कि एउटा चाहिँ खाँचो परिगयो भनेर छ, यो परीक्षाहरू चाहिँ खाँचो रहेछ. अनि दोस्रो कुरा चाहिँ यो चाहिँ विश्वासको जाँच पनि भनिएको छ 6. अनि जसरी एउटा सुनको टुक्रालाई चाहिँ आगोमा जाँचिन्छ, त्यसरी नै प्रियहरू तपाईँ र मेरो विश्वासलाई चाहिँ परमेश्वरले चाहिँ चुरुलुम्म परीक्षामा डुबाउनुहुन्छ भनेको छ, यसलाई निखार्नलाई, शुद्ध बनाउनलाई. अनि उहाँको अन्तिम लक्ष्य चाहिँ के हो भने यो विश्वासलाई प्रमाणित गर्न, ताकि यो चाहिँ प्रशंसा आदर र महिमाको कारण ठरियोस्, अनि त्यो आदर भन्ने शब्द चाहिँ ग्रिकमा चाहिँ के हो भने बहुमूल्य, त्यो अर्थशाली शब्द हो बहुमूल्य, अर्थात् परमेश्वरले झन् मूल्यवान बनाउन चाहनुहुन्छ। अनि परमेश्वरले के गर्न चाहनुहुन्छ, इनाम दिन चाहनुहुन्छ। यो प्रशंसा आदर महिमा चाहिँ उहाँतर्फ भन्दा पनि त्यो विश्वासीलाई दिने इनामको कुरा गरेको म बुझ्छु। परमेश्वर चाहिँ विश्वाससँग खुसी हुनुहुन्छ, हिब्रू 11 छ, अनि विश्वासलाई इनाम दिनुहुन्छ, उहाँलाई यत्नसित खोज्नेलाई उहाँलाई इनाम दिनुहुन्छ भनेको छ, किनभने उहाँलाई खुसी पार्नेलाई इनाम दिने हो उहाँलाई, अनि उहाँलाई खुसी पार्ने भनेको विश्वासले हो। अनि त्यसैले पाँचवटा कुराहरू चाहिँ हामी सम्झना गरौँ जब हामी चाहिँ परीक्षाहरूमा दुःख कष्टहरूमा पर्छौँ। यो पाँचवटा पाठहरू, पहिलो चाहिँ दुखित हुनु नै पाप होइन। उहाँनिर्णय हुँदाखेरि चाहिँ सन्डे स्कुल नानीहरूले जस्तो लाग्छ एउटा गीत अथवा के कता मैले सुनेको थिएँ, आइएम ह्याप्पी अल द टाइम भन्ने, म सधैँ खुसी छु अरे, तर वास्तवमा त्यो साँचो होइन। परिस्थितिमा जब हामी खुसी हुन्छौँ, त्यो हामी एउटा मुक्ति नपाएको व्यक्ति सांसारिक शारीरिक तरिकाले हामी खुसी हुन सक्छौँ, एउटा नयाँ चिज पायो हामी खुसी भयौँ, जाँच पास भयो खुसी भयो, नयाँ लुगा पायो खुसी भयो, तलब बढ्यो खुसी भयो, तर त्यो त परिस्थितिमा आधारित भयो। तर एउटा पवित्र आत्माले नियन्त्रित भएको व्यक्ति चाहिँ परिस्थिति अध्ययारो हुँदा पनि ऊ आनन्दित हुन सक्छ भन्ने कुरा बाइबलले सिकाएको छ। त्यो हाम्रो लागि चुनौती हो, मलाई चुनौती हो, तपाईँलाई पनि हो, किनभने दोस्रो कुरन्थी 6:10 त्यहाँ लेखिएको छ, पावलले भन्छन् हामी शोकित जस्ता छौँ, वरिपरि हेर्छन् सबै हराइरहेको छ, विश्वास गर्न पनि चाहँदैनन्, उल्टो विरोध गर्छन्, हामीलाई दुःख दिन्छन्, शोकित जस्ता। तर अर्कोतिर तुरुन्तै भन्छ सधैँ आनन्दित मनाउँछ। यो दुइटै कुरा हो, दुखित हुनु पाप होइन, तर होसियार हुनुहोस् प्रियहरू, हो तपाईँको दुःख चाहिँ पाप बन्न सक्छ, त्यो दुखित भावना यदि तपाईँले चाहिँ तपाईँले आफूलाई निराश बन्न दिनुहुन्छ भने, निराश बन्नु चाहिँ पाप हो। यदि हामीले चाहिँ अब फिक्री गर्न थाल्छौँ भने, अनि फिक्री गर्नु पाप हो, कुनै कुराको लागि फिक्री नगर आज्ञा हो त्यो। यदि हामी आफ्नो मनलाई अमिलो पार्छौँ भने, वचनसँग 37:1 मनलाई नमिलो नपार त्यो पाप हो। यदि हामी गनगन गर्न थाल्छौँ भने त्यो पाप हो। यदि हामीले परमेश्वरलाई चाहिँ हाम्रो हेराइबाट चाहिँ बाहिर राख्छौँ भने, एउटा चित्रकारले एउटा दृश्य कोरेको रहेछ, उसको रङ्गीन रङहरू प्रयोग गरेर, जङ्गल जस्तो छ, अँध्यारो छ, सबै दृश्य अँध्यारो छ, एउटा घर पनि छ एकातिर, सानो घर झुपडी छ, त्यो पनि भत्किन लागेको छ, अँध्यारो छ। अनि हेर्दै थियो साथीले, अनि चित्रकारले भने म एउटा काम गर्छु हेर साथी, त्यसपछि उसले चाहिँ एउटा रङ लियो सानो एक टुक्रा मात्र, अनि त्यसपछि त्यो झुपडी घरको झ्यालमा चाहिँ अलिकति पहेँलो रङ लगाइदियो, एक्कासी त्यो चित्र नै बदलियो, उज्यालो भएर आयो। हाम्रो अध्ययारो न अध्ययारो परिस्थितिमा चाहिँ परमेश्वरलाई हेर्न छोड्यौँ, जब उहाँलाई हामीले बाहिर राख्छौँ तब पुरै अन्धकार हुन्छ, अनि तब पाप हुन्छ हाम्रो हेर। नम्बर 2, दुःखहरू र परीक्षाहरू चाहिँ यस वर्तमान जीवनको भाग नै हो, अभिन्न अङ्ग हो। कल्पना नगर्नुहोस् कि मलाई चाहिँ दुःख हुँदैन, तपाईँ सपना देख्दै हुनुहुन्छ यदि त्यस्तो खालको सोचाइ गर्नुहुन्छ भने। अनि जब 81 हामीले सामना गर्नुपर्ने हुन्छ कुनै परीक्षा र दुःख, त्यो बेलामा चाहिँ हामी सामना गर्नै नसक्ने हुन्छ, हामी तयारी छैनौँ। कतिपटक चाहिँ यी परीक्षाहरू र समस्याहरू चाहिँ एक पछि अर्को छालहरू जस्तै गरी आउँछन्, नाना प्रकारका आउँछन्, अयुबको जीवन जस्तो एक पछि अर्को। अनि परमेश्वरले अगाडिबाटै हामीलाई बताइदिनु भयो यसरी आउँछ, तपाईँलाई भएको छ है, त्यस्तै भएको छ है, त्यस्तै हुन्छ, एउटा अनि त्यसपछि अर्को अनि फटाफट फटाफट आउँछ है। अनि बाइबलको सबभन्दा पहिलो लिखित पुस्तक अय्युबको पुस्तक भनिन्छ, अनि त्यो चाहिँ विश्वासी जन धर्मी जनलाई हुने दुःखहरूको बारेमा छ। त्यसरी परमेश्वरले हामीलाई अगाडिबाटै बताइदिनु भएको छ यस्तो हुँदैछ, अब हुँदै हुँदैन भने त नसोच्छ तिमी। अस्पताल जाँदा तपाईँलाई कस्तो लाग्छ है? तपाईँलाई चाहिँ जान्न मन लाग्दैन, आज मलाई घोच्ने हो कि आज मलाई काट्ने हो कि अथवा के गर्ने हो, मलाई पाइप चिराउने हो कि जान्न मन लाग्दैन? मलाई जान्न मन लाग्छ, पहिले के हुनु लागेको छ यहाँ। सम्पूर्णले पनि अस्ति अस्पतालमा चाहिँ सोध्यो, बाबा दुख्छ अगाडि नै उसले सोध्नु दुख्छ, अनि दिदीहरूलाई सोधिरहेको थियो, दिदी भन्नाले नर्सहरूलाई, अनि कतिपटक उनीहरूले भन्थ्यो दुख्दैन एकछिन मात्र हो, झुट बोलिरहन्थ्यो उनीहरू कतिचोटि है। तर परमेश्वरले कहिले पनि झुट बोल्नु हुँदैन, दुख्छ दुख्छ भन्नुहुन्छ उहाँले, तर है उपाय छ, उहाँले चाहिँ हामीसँग झुट बोल्नु भएको छैन। तेस्रो कुरा चाहिँ विश्वासीको जीवनमा हुने दुःख कष्टहरू चाहिँ केही समयका निम्ति अथवा अस्थायी हुन् अस्थायी। त्यसैले हो फ्यानी क्रस्बी, जसको नाम कतिजनाले सुन्नुभएको छ, उसको भजनहरू हामी गाउँछौँ कुनै कुनै, उसको उसले मुक्ति पाएको जीवनभरि नै ऊ अन्ध थियो, 4 वर्षको उमेरदेखि ऊ अन्ध थियो, तैपनि उसले चाहिँ यति धेरै आनन्दले भरिएको भजनहरू लेखेको छ। उसको भजनहरू अँध्यारो छैन, एकदम उज्यालो छ, अहिले नै गुन्जिरहेको छ उसको भजनहरू, कति हाम्रो अनुवादी भएको छैन हाम्रो नेपालीमा। अनि उसको भजनहरूमा के छ भने प्रभुलाई भेट्ने स्वर्ग महिमा त्यहाँको आनन्दहरू, अनि त्यसैले उसको यो अन्धा जीवन चाहिँ लामो अँध्यारो दुःख दुखी शोकित प्रकारले ऊ जिएन, जीवनभरि अन्ध भए पनि तर आनन्दले नै जिएको पाउँछ। किन उसले जानेको थियो केही समय लाग्यो मेरो अन्धपना, जसरी यहाँ प्रेमजी हुनुहुन्छ, 9 दिशामा हामी रोकेका थियौँ, एकचोटि पानी परिरहेको थियो, रेनकोट हाम्रो भिजिरहेको थियौँ, अनि पसलले भने ओहो बिचरा तपाईँ आँखा देख्दैन है, मलाई बिचरा नभन्नुहोस् प्रेमजीको तुरन्त जवाफ आएको थियो, अनि उहाँले सुसमाचार प्रचार गर्नुभयो। त्यसपछि चौथो कुरा, यो दुःख कष्टहरू जुन हाम्रो जीवनमा आउँछ परमेश्वरको उद्देश्य छ कि, त्यसैले यहाँ चाहिँ विश्व तिमीहरूको विश्वासको जाँच बनाएको छ, यो उद्देश्य सहितको कुरा, यो कुनै आवश्यक कुरा पनि हो, खाँचो परिगयो भने भनेको छ, उहाँको उद्देश्य पुरा गर्नलाई यो खाँचो रहेछ, हाम्रो विश्वासलाई अझ शुद्ध प्योर बनाउनलाई। अनि तुलना गरेको छ सुनलाई जसरी खाइन्छ त्यसरी हाम्रो विश्वासलाई खार्नुपर्छ भन्ने कुरा। त्यसले एकछिन हामी सुनको बारेमा अलिकति विचार गरौँ। नम्बर एक, सुन चाहिँ तत्त्वहरूमा 90-100 तत्त्वहरू छन् परमेश्वरको सृष्टिमा, यो चाहिँ अविनाशी तत्त्वको रूपमा हेरिन्छ। हुन त हामीलाई थाहा छ परमेश्वरले भन्नुहुन्छ नाशवान, तर तुलनामा चाहिँ अविनाशी जस्तै छ, न हावा न पानी न तेजाब न आगो कुनै चिजले पनि यसलाई नष्ट पार्न सकेको हुँदैन, यसलाई पगाल्न सक्छ, यसलाई घोल्न सकिन्छ, तर त्यसमा कुनै परिवर्तन ल्याउँदैन। धेरै वर्ष अगाडि सोफिया सानी थिइन्, धुम्बारायणमा हामी बस्थ्यौँ, अनि म अफिस जाने बेला भएको थियो, अनि त्यही बेलामा चाहिँ एकजना मान्छे आयो, ऊ इन्डियाको जस्तो लाग्यो मलाई, अनि उसले मेरो श्रीमतीलाई चाहिँ सुन चाँदी म सफा गर्ने मान्छे हुँ मलाई आउँछ भनेर भन्दै थियो, अनि मैले त्यति सोचिनँ त्यसको बारेमा। अनि वास्तवमा उसले के गर्यो भने मेरो श्रीमतीको सुनलाई चाहिँ सफा गरिदिन्छु भने मेरो श्रीमती चाहिँ सोझो भएर चाहिँ हुन्छ भनेर दियो, अनि उसको के पाउडरहरू अनि के मिसायो, अनि त्यसपछि एकदम छिटो गरेर चाहिँ अनि सफा भयो टिलिको टल्क्यो भनेर दियो। मेरो श्रीमती एकदम खुसी भइरहेको थियो त्यो बेलामा चाहिँ, अनि त्यसपछि यो पानी मात्र हो पानी त म लान्छु है भने हुन्छ भने, अनि पानी बन्द गरेर लग्यो, आधा सुन त लग्यो छोले त। यो आक्वा रेजिया भन्छ त्यसलाई है, सिमिति तेजाबले पनि सुनलाई पगाल्न सक्दैन, तर दुईवटा तेजाबहरू छन् नाइट्रिक एसिड र हाइड्रोक्लोरिक एसिड, त्यसको ठिक अनुपातमा राखियो भने अनि यसलाई घोल्न सकिँदो रहेछ। अनि
तैपनि चाहिँ गाह्रो छ रहेछ है, त्यो डेन्जर पनि छ त्यो चलाइरहन, तपाईँले ट्राई नगर्नुहोस् त्यो त्यसरी आफ्नो जीविका चल्नलाई। अर्को कुरा सुनको बारेमा चाहिँ हामी के थाहा छन्, यो चाहिँ जति पिटे पनि त्यसलाई पिटेको पिटे अनि पातलो 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 यति पातलो बनाउन सकिन्छ कि त्यसभित्र चाहिँ उज्यालो छिर्न सकिन्छ, तैपनि ताप चाहिँ छिर्दैन। अनि त्यसैले गर्दाखेरि चाहिँ गगनचुम्बी भवनहरूमा चाहिँ यो सुनको पातलो न पातलो पाता प्रयोग गर्ने गरिन्छ। अनि अन्तरिक्षमा जाने एस्ट्रोनटहरूले पनि अर्थात् उनीहरूको त्यो उयोहरूले चाहिँ हेलमेट चाहिँ उनीहरूले त्यस्तो लगाउँछ है, पातलो नछिर्ने उज्यालो चाहिँ छिर्ने। अनि अरू गुणहरू चाहिँ कस्तो छन्, यसलाई चाहिँ मजाले तन्काउन सकिन्छ, यति तन्काउन सकिन्छ कि तपाईँको एक तोला सुन छ भने तपाईँले 20 किलोमिटर परसम्म तन्काउन सक्नुहुन्छ, भनेको टिस्टुङ देउरालीदेखि दामनसम्म पुर्याउन सक्नुहुन्छ एक तोला सुन, अथवा नारायणघाटकाहरूलाई चाहिँ पर्सा चोकसम्म चाहिँ हामी लायन चोकबाट जान सक्छौँ। अनि त्यसैले गर्दाखेरि चाहिँ अहिले यो विद्युतीय प्रविधिमा चाहिँ इलेक्ट्रोनिक्सहरूमा चाहिँ थोरै थोरै किनभने चाहिँ सुन एकदम राम्रो विद्युतलाई चाहिँ सञ्चार गर्ने राम्रो माध्यम भएकोले चाहिँ प्रयोग हुन्छ। अनि यो एकदम भारी छ, फेरि सबभन्दा भारी तत्त्वहरूमध्ये पर्छ, नम्बर 2 पर्छ। अनि तपाईँसँग 1 लिटर पानी छ भने त्यो लगभग 1 किलो हुन्छ, तपाईँसँग एक त्यतिमै सुन भर्नुभयो भने यो चाहिँ 20 किलो हुन्छ। अनि एकदम अब मुख्य कुरा हुन्छ, बहुमूल्य छ सुन। तपाईँसँग 1 इन्च लामो, 1 इन्च चौडा र 1 इन्च उचाइको सुनको ढिक्का छ भने त्यो 7 लाख पर्छ लगभग, त्योभन्दा बढी पर्छ। त्यसैले एकदम खोजिने धातुहरू मध्येमा पर्छ। अनि सुनलाई चाहिँ किन शुद्ध खार्ने गर्ने गर्छ भने प्राकृतिक रूपमा पाइने सुनमा चाहिँ विभिन्न मिसावटहरू हुन्छन्, प्राय चाँदी अनि के अरे फलाम अनि तामा धेरै थोरै अब कहाँ भेटियो भन्ने आधारमा, अनि त्यसले यसलाई जब पगालिन्छ त्यो सबै मिश्रित धातुहरू चाहिँ हल्का भएकोले माथि तैरिन्छ, सुन्दर भारी छ सबै माथि तैरिन्छ, अनि त्यसैले चाहिँ त्यसलाई खार्न सकिन्छ। अनि यसरी अयुब 23:10 चाहिँ सुन झाएँ मलाई उहाँले खार्ने भन्ने कुरा चाहिँ अयुबले गरेछन् यो परीक्षाहरूद्वारा। अनि भजन सङ्ग्रह 207 रन ह्यामिल्टन जो जीवितै हुनुहुन्छ अहिले, उहाँको जब आँखामा क्यान्सर लागेको थियो 26-27 वर्षको उमेरमा, अनि अस्पतालमा हुँदाखेरि चाहिँ उहाँले यो भजन लेख्नुभएको, बिना योजना प्रभु काम गर्नुहुन्न, आफ्नो दासको जाँच गर्दै पवित्र पार्नुहुन्छ, धन्य भन प्रभुलाई परीक्षामा पनि दिनुहुन्छ रातमा सङ्गीत उहाँले, आनन्द गर प्रभुमा भूल गर्नुहुन्न उहाँले, मेरा हर मार्गका अन्त जान्नुहुन्छ उहाँले, परीक्षाद्वारा खारिएर सुन चाहिँ बनिनेछ। 5 कुरा चाहिँ परीक्षाहरू र दुःख कष्टहरू चाहिँ हामीलाई अनन्त इनामहरू जित्ने अवसर हुनु पर्यो। प्रशंसा आदर महिमाको कारण ठरियोस्, स्याबास असल र विश्वासयोग्य दास भनेर एक दिन प्रभुले भनेको हामी सुन्न पाऊ, तिमीले मलाई भरोसा गर्यो, तिमी ममा भर पर्यो, तिमीलाई त्यो आगो भएर मैले लगेकै हुँ, तिमीले मलाई विश्वास गर्यो, मेरो प्रतिज्ञाहरू साँचो छ भनेर मानिलियो जब मैले तिमीलाई जाँचेको थिएँ तिम्रो विश्वास, अनि तिमीले चाहिँ आफ्नो विश्वास चाहिँ आज्ञा पालन गरेर देखायो, अब्राहमले जस्तै जब उसलाई भनेको थिएँ तिम्रो छोरालाई चाहिँ बलिदान चढाऊ, त्यसैले म तिमीलाई अब इनाम दिन्छु भनेर चाहिँ भन्नु सुन्न पाउन हामी चाहन्छौँ। त्यसैले यहाँसम्म अहिले चाहिँ अध्ययन गर्दाखेरि चाहिँ हामीले के देख्यौँ भने चाहिँ हामीले मुक्तिको पहिलो बयान हामीले यहाँ देख्यौँ यो 3 पदहरूमा। यहाँ चाहिँ मुक्ति चाहिँ विश्वासीको भविष्यको आशाको रूपमा विशेष गरी चर्चा पत्रुसले 1:3 गर्छन्। अब चाहिँ हामी पत्रुसले मुक्तिको दोस्रो बयान गर्न लागिरहेको छ 8-9 पदमा, जहाँ चाहिँ मुक्तिलाई चाहिँ विश्वासीको वर्तमानमै उसँग भएको कुराको रूपमा बयान गर्छ। अब खालि भविष्यमा पाउने होइन, अहिले नै उसँग छ भन्ने कुराको सम्पत्तिको रूपमा बयान गर्छ. 8 र 9 पद त्यसैले म पढ्नेछु. अब उहाँलाई नदेखिकन तिमीहरू प्रेम गर्दछौ. अहिले उहाँलाई नदेखे तापनि विश्वास गरेर तिमीहरू उहाँमा बयान गरेर नसकिने र महिमाले भरपूर भएको आनन्दले खुबै आनन्द मनाउँछौ. र तिमीहरूको विश्वासको परिणाम अर्थात् तिमीहरूका प्राणहरूको मुक्ति प्राप्त गर्दछौ. त्यसले पत्रुसले चाहिँ विश्वासीको दुःखहरू परीक्षाहरूको विषयलाई चाहिँ यहाँ सुरु गर्दाखेरि चाहिँ देख्नुभयो कसरी उसले चाहिँ उसको विश्वासीको आशा, उसको भावको सम्पत्ति, उसको सुरक्षाको कुरा गर्छन्. अब चाहिँ पत्रुसले तुरन्तै अलिकति त्यो परीक्षा कुरा गर्ने बित्तिकै अब आँखा चाहिँ ख्रिस्टतिर लान्छ अनि मुक्तितिर लान्छ. विचारा तिमीहरू भन्दा यो त्यतातिर जाँदैन अनि त्यसरी यो मुक्तिमा चाहिँ फेरि हाम्रो आँखा चाहिँ गाड्न लगाइरहेछ. यहाँ चाहिँ 9 पदमा यसलाई चाहिँ के भनेको छ भने यो मुक्तिलाई चाहिँ यसरी बयान गरेको छ. 9 पदमा अन्तिम 5 शब्दहरू तिमीहरूका प्राणहरूको मुक्ति भनेको छ. अनि यस विषयमा कुरा गर्दा उसले भन्दछ प्राप्त गर्दछौ पनि भनेछ. अन्तिम 2 शब्द छ तिमीहरूको प्राणहरूको मुक्ति प्राप्त गर्दछौ. प्राप्त गर्नेछौ भविष्यमा भनेको छैन, तर अहिले नै प्राप्त गर्दछौ. यसैले तपाईँहरूलाई म सोध्न चाहन्छु यहाँ, के तपाईँले प्राप्त गर्नुभयो? के तपाईँसँग यो मुक्ति छ? तपाईँको प्राणको मुक्ति प्राप्त गर्नुभयो? अनि यो कसरी यहाँ भनेको छ? यो चाहिँ 9 पद भनेछ, यो चाहिँ तिमीहरूको विश्वासको परिणाम हो भनेछ. अर्थात् विश्वासद्वारा हो यो मुक्ति प्राप्त गरिने. विश्वासद्वारा. किन विश्वासद्वारा? किनभने हामीले कहिले पनि प्रभु येशूलाई देखेका छैनौँ. नदेखिकन विश्वास गर्नेहरू धन्य हुन् भनेको छ. परमेश्वरले चाहिँ विश्वासको माग गर्नुभएको छ. हजुरहरू मुक्ति पाउन मैले के गर्नुपर्छ भनेर प्रश्न सोद्धाखेरि पावल र सिलासले जवाब दिए, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् तपाईँले मुक्ति पाउनुहुनेछ. विश्वासद्वारा मुक्ति पाइन्छ. अनि यसलाई चाहिँ प्राणको मुक्ति भनेको छ. प्राणहरूको मुक्ति. अनि यहाँ चाहिँ पावलले पत्रुसले यसरी बयान गर्छ कि यो प्राणको मुक्ति चाहिँ अति नै गतिशील कुरा हो. भनेको चाहिँ जस्तो कि मुक्ति पाउनु भनेको चाहिँ एउटा स्वर्ग जाने टिकट जस्तो पाउनु होइन. यो गतिशील छैन. एउटा खल्तीमा राख्यो केही न केही अनि यसो ढोकामा देखाउने, केबुल कार चढ्नलाई चाहिँ काम लाग्ला त्यो. तर मुक्ति चाहिँ त्यसरी पाइँदैन. यहाँ यसरी बयान गरेको छ कि यो मुक्ति चाहिँ यो पुरा जीवनले भरपूर छ, सक्रिय छ. किनभने यो एउटा सम्बन्ध हो. यो प्राणको सम्बन्ध चाहिँ जिउँदो मुक्तिदातासँग छ. त्यसैले यहाँ 8 पदमा चाहिँ यसलाई यसरी बयान गरेको छ कि यो चाहिँ ख्रिस्टलाई प्रेम गर्नु हो भनेछ. यो चाहिँ उहाँलाई नदेखे पनि उहाँलाई प्रेम गर्नु हो, उहाँलाई नदेखे पनि उहाँलाई विश्वास गर्नु हो, अझ आनन्दित हुनु हो उहाँलाई उहाँमा. यति आनन्द कि बयान गर्न नसक्नेले आनन्दित हुनु हो. प्रिय मित्रहरू, तपाईँसँग यस्तो मुक्ति छ कि छैन? यो हो साँचो मुक्ति. तपाईँको आनन्द खोइ, तपाईँको विश्वास जाँचिँदा खोइ. जब त्यहाँ चाहिँ परीक्षाहरूमा पनि त्यो देख्न सक्छौँ यो विश्वास यो आनन्द, तब चाहिँ यो मुक्ति पाएको प्रमाण भन्न हामीले सक्छौँ. किनभने यो आनन्द भनेको चाहिँ प्रभु येशू ख्रीष्टको सम्बन्धको परिणाम हो, यो फल हो. हाँगा रुखसित सम्बन्धित भएकोले हाँगामा के फल्छ? फल फल्छ. विश्वासी प्रभु येशूसित सम्बन्धित छ भने उसको जीवनमा के फल्छ? फल फल्छ. त्यो फल चाहिँ जीवन हो, ख्रीष्टको जीवन हो, प्रेम, आनन्द, शान्ति, यस्ता कुराहरू जुन चाहिँ पवित्र आत्माको फल भनेको छ गलाती 5:22। त्यसैले पत्रुसले चाहिँ हाम्रो मुक्तिको विभिन्न तरिकाले बयान गरिरहेको छ यो खण्डमा। वास्तवमा हाम्रो अन्तिम समयमा प्रकट हुने मुक्ति हामी हेर्दैछौँ, प्रभुको आगमन, प्राणहरूको मुक्ति अहिले नै प्राप्त गरिसकेका छौँ। अब तेस्रो बयान पनि गर्छन् मुक्तिको बारेमा, यही मुक्तिको बारेमा। यो चाहिँ 10:12 हो, 10:12 त्यसले पढ्नेछ। जुन मुक्तिको विषयमा भविष्य वक्ताहरूले सोधपुछ गरे र यत्नसित खोज तलास गरे। एकचोटि छ नि त्यो अन गरिदिउँ न है, यो उसलाई
एउटा कुरा मैले लेख्न पाइन्छ। त्यो पद चाहिँ हेर्दै गर्नुहोस् है, 10:12 चाहिँ एकदम नियालेर पढ्दै गर्नुहोस् है। एकचोटि एउटा चित्र चाहिँ
नपुग्न पनि सक्छ समय आउँदाखेरि। त्यसैले 10:12 पढौँ। जुन मुक्तिको विषयमा भविष्य वक्ताहरूले सोधपुछ गरे र यत्नसित खोज तलास गरे, जसले तिमीहरूका आउने अनुग्रहको विषयमा भविष्यवाणी गरे, अनि जब उनीहरूभित्र हुनुहुने ख्रिस्टका आत्माले ख्रिस्टका दुःखहरू र त्यसपछि आउने महिमाको विषयमा पहिले गवाई दिनुभयो, तब आत्माले कुन कुरा वा कस्तो समयलाई सङ्केत गर्नुभएको हो भनी उनीहरूले खोज तलास गरे। यी कुराहरूको सेवा उनीहरूले आफ्ना निम्ति होइन तर हाम्रा निम्ति गरिरहेका थिए भन्ने कुरा उनीहरूका प्रकट भएको थियो। जुन कुराहरूको समाचार अहिले तिमीहरूलाई तिमीहरूद्वारा दियो, जसले स्वर्गबाट पठाइनु भएको पवित्र आत्माद्वारा तिमीहरूलाई सुसमाचार प्रचार गरेका छन्, जुन कुराहरू भित्र स्वर्गदूतहरू पनि ध्यानसित हेर्न चाहन्छन्। यो खण्डमा चाहिँ यो मुक्तिको बारेमा चाहिँ 3 कुराहरू पत्रुसले लेखेको छ। पहिलो कुरा चाहिँ 10:11 पदमा उसले के बताउँछ भने, पुरान नियमका भविष्य वक्ताहरूले चाहिँ यस विषयमा सोधपुछ गरेका थिए मुक्तिको बारेमा। दोस्रो कुरा चाहिँ 12 पद अनुसार पवित्र आत्मा चाहिँ यो मुक्तिको प्रचार गरिनको लागि, सुसमाच प्रचारको लागि स्वर्गबाट नै पठाइनु भयो। नम्बर 3 चाहिँ यो मुक्तिलाई जान्न बुझ्न र परमेश्वरलाई चिन् जान्न चाहिँ स्वर्गदूतहरू समेत ध्यानसित हेर्न चाहन्छन् यो मुक्तिको भित्रको कुराहरू भनेर भनेको छ। त्यसैले अचम्मको बयान हामी पाउँछौँ यहाँ जुन हाम्रो मुक्तिको बारेमा। त्यसैले पहिलो कुरा हेरौँ कि भविष्य वक्ताहरूले चाहिँ यसको बारेमा सोधपुछ गरे भन्ने कुरा, अनि पहिलो कुरा चाहिँ, अनि यसमा पनि विभिन्न कुराहरू छन् यहाँ। भविष्य वक्ताहरू, पुरान नियमका भविष्य वक्ताहरू अब चाहिँ अन गर्ने बेला आइरहेछ, त्यसैले पहिलो कुरा चाहिँ दस पदमा लेखेको छ कि अगमवक्ताहरूले चाहिँ यस मुक्तिको बारेमा यत्नपूर्वक खोजतलास गरेका छन्, सोधपुछ गरेका छन् दस पदमा। अनि कुन चाहिँ मुक्तिको बारेमा, अब अवश्य नै आठ पदमा भनेछ, यो प्राणहरूको मुक्तिको कुरा गरेछ। अनि खास के खोजी गरिरहेको थिए उनीहरूले, त्यो कुरा चाहिँ एघार पदमा बताएको छ। कुन कुरा वा कस्तो समयलाई सङ्केत गर्नुभएको हो भने उनीहरूले खोज तलास गरे। एघार पदको सुरुमा चाहिँ लेखेको छ, अनि जब उनीहरूभित्र हुनुहुने ख्रिस्टका आत्माले ख्रिस्टका नम्बर एक के अरे दुःखहरू र त्यसपछि आउने के अरे महिमाको विषयमा, यो दुईवटा विषयमा, ख्रिस्टका दुःखहरू र ख्रिस्टको आउनेवाला महिमाको विषयमा पहिले गवाही दिनुभएको थियो उनीहरूभित्र हुनुभएको पवित्र आत्माले, तब आत्माले कुन कुरा वा कस्तो समयलाई सङ्केत गर्नुभएको हो भने उनीहरूले खोज तलास गरे। उनीहरू चाहिँ कसरी हुन्छ मसीह दुःख पनि भोग्ने अनि उहाँ चाहिँ राज्य पनि गर्ने, उहाँ मारिने तर उहाँ जीवित भएर सदा सर्वदा राज्य गर्ने, यो कुन समय, कस्तो समय, यो कसरी फिट हुन्छ? उनीहरूलाई चाहिँ जान्न चाहेको विषय चाहिँ यो थियो। अनि त्यसैले यो भविष्यवक्ताहरू चाहिँ हाम्रो प्राणको मुक्ति दिलाउने मुक्तिदाता प्रभु येशूको काम यो कसरी हुन्छ, कुन समयमा हुन्छ, कस्तो समयमा हुन्छ, आउँदै हुनुहुन्छ मसीह आउँदै हुनुहुन्छ, अनि उनीहरू जान्न चाहन्थे, एकदम जान्न चाहन्थे, जबकि तपाईँ र म त यो प्राणको मुक्तिको भागीदार भइसक्यो। भविष्यवक्ताहरू त त्यो समय मात्र जान्न चाहिरहेछन्। हेर्नुहोस् है, त्यो उहाँ त आइपुग्नु पनि भएको थिएन, जसरी यो पुरान नियमको भविष्यवक्ताले हेरिरहेको थिए, एक दिन यो पहिलो चुचुरा क्रुसमा उहाँ मारिनुहुनेछ। अनि भविष्यवाणीहरू उनीहरू आफूले लेख्थे, यसैया 53 भजन सङ्ग्रह 22 उत्पत्ति 22, अनि उनीहरू हेर्दैछन्। तर साथसाथै उनीहरूले के पनि देखिरहेछन्, उहाँले त शासन पनि गर्नुपर्छ, उहाँले राज्य गर्नुहुनेछन्, अनि कसरी हुनेछ? जबकि हामी चाहिँ अहिले नै हाम्रो मुक्तिदाता इजरायलको मसीहसँग चाहिँ एउटा प्रेमको र अति गहिरो सम्बन्धमा हामी प्रवेश गरिसकेका छौँ। जुन खालको अनुभव र जुन खालको त्यस्तै सम्बन्ध चाहिँ पुरान नियमको भविष्यवक्ताहरू र विश्वासीहरू अब्राहम, दाऊद, मोसाको अनुभवै थिएन वास्तवमा। नयाँ जन्म जसरी हामीले अनुभव गर्छौँ उनीहरूसँग थिएन। पवित्र आत्माद्वाराको पवित्रीकरण जसरी हामीले अनुभव गर्छौँ उनीहरूसँग थिएन। मसीहको रगतद्वारा पाप क्षमा पाउन उनीहरूले हामीले जस्तै अनुभव गरेका थिएन। किनभने मसीह मर्नु पनि भएको थियो, उनीहरू त बुझ्न खोजेर यो कसरी फिट हुन्छ है? उनीहरूले मुक्ति पाउन सक्थे विश्वासद्वारा जहिले पनि, तर त्यो समयको प्रकाश र अहिलेको प्रकाशको भिन्नतामा भिन्नता भएको हुनाले चाहिँ अहिलेको हाम्रो मुक्ति, प्राणहरूको मुक्तिको बारेमा त उनीहरू त जान्न खोजिरहे। बुझ्दै हुनुहुन्छ? यी आशिषहरू जुन अहिले हामीले महसुस गर्छौँ र पत्रुसले यति प्रशंसा गर्दैछ, यसको बयान गर्दैछन्, यी आशिषहरू चाहिँ केवल कलवरी क्रुस पछि र पेन्टेकोस्ट पछि पवित्र आत्मा आउनुभएपछि मात्र सम्भव थियो। उनीहरूको लागि चाहिँ एकदम यो जटिल थियो बुझ्नलाई, तर हामीलाई सजिलो छ किनभने हामीले त त्यो घटना, पहिलो घटना घटिसक्यो, दोस्रो घटना, दोस्रो आगमन हुनु बाँकी छ, पहिलो आगमन भइसक्यो, हामी बिचमा छौँ, यो बेसीमा मण्डली युगमा, अनि किनभने घटना घटिसकेको थियो। उनीहरूको आफ्नै लेखोटहरू उनीहरू बुझ्न सक्दैन थिए, यसबाट देखिन्छ कि उनीहरूले आफ्नै विचारले लेखेको होइन, यो चाहिँ पवित्र आत्माको प्रेरणाद्वारा उनीहरूले लेखेको हुन्। अनि हामीलाई बुझ्न सजिलो भएको कारण किनभने पहिलो र दोस्रो आगमनको बिचमा हामी जिरहेको हुनाले हो। अनि त्यो बिचको समय चाहिँ कुन समय हो भने तिमीहरूको प्राणहरूको मुक्ति प्राप्त गर्दछौ भन्ने समय हो, जुनमा चाहिँ चाहे यहुदी हुन् चाहे अन्य जातिहरू हुन्, बिना भिन्नता चाहिँ यो मुक्तिमा चाहिँ हामी भागीदार हुन पाएको छौँ। यो अनुग्रहको युग हो, एकदम विशेष समय। त्यसैले यहाँसम्म राखौँ अनि अरू अगाडि बढ्नेछौँ अनि क्लासहरूमा हुन्छ। प्यारो प्रभु धन्यवाद हामीलाई सहायता गर्नुभयो, बाँकी सहायता गर्नुहोस् अझ पनि तपाईँकै महिमाको लागि अनि बिन्ती गर्छौँ प्रभु यीशुको नाममा हामी हस्तै हाम्रो ब्रेक छ अनि त्यसपछि हामी छ।